जिंदगी में दो अहम फैसले करता है, एक घर वाली का और एक घर खरीदने का। घर खरीदने के लिए मॉर्गेज चाहिए होता है। मॉर्गेज के लिए आप कांटेक्ट कीजिए प्रोफेशनल सैयद आसिफ रजा से। मॉर्गेज प्रोफेशनल सैयद आसिफ रजा, फोन नंबर है 4164278655। अगर आपका क्रेडिट खराब है, न्यू इमिग्रेंट है, सेल्फ एम्प्लॉयड है, तब भी आपको मॉर्गेज मिल सकता है। फोन कीजिए 4164278655 सैयद आसिफ रजा। इंसान अपनी जिंदगी में दो अहम फैसले करता है, एक घर वाले का और एक घर खरीदने का। घर खरीदने के लिए मॉर्गेज चाहिए होता है। मॉर्गेज के लिए आप कांटेक्ट कीजिए प्रोफेशनल सैयद आसिफ रजा से। मॉर्गेज प्रोफेशनल सैयद आसिफ रजा, फोन नंबर है 4164278655। अगर आपका क्रेडिट खराब है, न्यू इमिग्रेंट है, सेल्फ एम्प्लॉयड है, तब भी आपको मॉर्गेज मिल सकता है। फोन कीजिए 4164278655 सैयद आसिफ रजा।
बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम वालेकुम और आदाब सब सुनने वालों को और देखने वालों को। सामाईन नाजरीन, आप हर हफ्ते को बुध को 3 से 4 बजे कारोबारी दुनिया के हवाले से प्रोग्राम सुनते हैं और मैं आपका होस्ट, आपका दोस्त सैयद आसिफ रजा आपके साथ होता हूं। और मेरी कोशिश ये होती है कि आपको ज़्यादा से ज़्यादा मॉर्गेज, इकॉनमी, रियल इस्टेट की इन्फॉर्मेशन आपके कानों और तक पहुँचाऊँ, ताकि आपको एक बहुत बड़ा फैसला करने में आसानी हो। और ख़ास तौर पर जो हिजरत करके हमारे मुल्क कनाडा में लोग आते हैं इंडिया पाकिस्तान से, और उन लोगों को अगर सही इन्फॉर्मेशन हो तो एक बड़ा फैसला करने में उनको आसानी होती है। तो थोड़ी सी कोशिश होती है, उम्मीद है आपको पसंद आती है। और उसके अलावा जैसा मंथ होता है और आपका इस्लामिक, उसके हिसाब से भी हम प्रोग्राम तरतीब देते हैं। तो अब ये मुहर्रमुल हराम चल रहा है, तो इसी के मुताबिक प्रोग्राम भी तरतीब दिया जाता है। साथ साथ आपको कुछ स्पॉन्सर के पैगाम भी दिए जाते हैं और इन्फॉर्मेशन आपके साथ शेयर की जाती है मॉर्गेज और रियल एस्टेट की। सामान प्रोग्राम सुनते रहिए। सैयद आसिफ रजा का मुझसे रबते का नंबर है 4164278655। आइए एक कमर्शियल ब्रेक लेते हैं और फिर दोबारा प्रोग्राम में वापस आते हैं।
इंसान अपनी जिंदगी में दो अहम फैसले करता है, एक घर वाली का और एक घर खरीदने का। घर खरीदने के लिए मॉर्गेज चाहिए होता है। मॉर्गेज के लिए आप कांटेक्ट कीजिए प्रोफेशनल सैयद आसिफ रजा से। मॉर्गेज प्रोफेशनल सैयद आसिफ रजा, फोन नंबर है 4164278655। अगर आपका क्रेडिट खराब है, न्यू इमिग्रेंट है, सेल्फ एम्प्लॉयड है, तब भी आपको मॉर्गेज मिल सकता है। फोन कीजिए 4164278655 सैयद आसिफ रजा।
जी सर, जैसा कि आपको पता है कि हमारी कोशिश ये होती है कि आपको अच्छे से अच्छा और कम से कम रेट दिलाएं मॉर्गेज का। और इत्तेफाक की बात ये है कि जब से हालात COVID-19 के स्टार्ट हुए हैं, घरों की प्राइसेस का ये था कि बहुत ज़्यादा गिर जाएंगी, क्रैश हो जाएगी मार्केट, लेकिन शुक्र अल्हम्दुलिल्लाह अभी तक ऐसा कुछ देखने को मुस्तकबिल करीब में भी, मतलब हम ये नहीं कह सकते, लेकिन अभी अगर हम देखें तो ऐसी सिचुएशन नहीं लग रही, क्योंकि रेट भी बहुत, गवर्नमेंट ने बहुत अच्छा कंट्रोल किया, रेट्स को कम किया, थोड़ी सी अपनी जो क्वालिफाइंग रेट का जो एक उन्होंने 4.5 पहले 5% था क्वालिफाई करती थी आपकी इनकम, फिर 4.94 किया, उन्होंने 4.79 कर दिया। दूसरी वजह जो रही वो भी ये रही कि लोगों की जो जो पेमेंट थी गवर्नमेंट की तरफ से जो मिलनी थी $2,000, वो आती रही, तो लोगों की जो परेशानी थी COVID-19 में इनकम की, वो थोड़ी सी गवर्नमेंट ने काफी हेल्प करके उसको सबसाइड कर दिया। नंबर टू जो चीज देखने में आई मार्केट के अंदर, जो प्राइसेस घरों की स्टेबल रही या थोड़ी सी ऊपर भी गई, वो वजह सबसे बड़ी यही थी कि इन्वेंटरी कम थी और बायर्स जाहिर बातें ज्यादा थे, तो इस वजह से सप्लाई एंड का भी चक्कर रहा डिमांड का। दूसरी तरफ अगर हम देखते हैं कि अब क्या होने वाला है, मुस्तकबिल कैसा लग रहा है, तो उस पर भी हम डिस्कशन करेंगे। लेकिन सबसे पहले हम आज को आपको बहुत ही बढ़िया रेट बता दें, 1.75% 5 साल का फिक्स रेट, 1.75%, यानी 1.25% 5 साल का फिक्स रेट। और उसके अलावा जो तीन साल का रेट है वो है 1.89, वेरिएबल रेट है 1.94। आप मुझे कॉल कर सकते हैं प्रोग्राम के बाद 416-427-8655। ये प्रोग्राम स्पॉन्सर किया जा रहा है माई कैनेडियन होम रियल्टी ब्रोकरेज की जानिब से। उनकी भी हम जाहिर बात है कुछ चीजें जो उन्होंने लिस्टिंग भेजी है वो आपके साथ हम शेयर करेंगे, लेकिन उससे पहले थोड़ी सी चीजें हम बताते चलेंगे। गवर्नमेंट ने अब फैसला ये किया है कि जो डेफरल पेमेंट्स हुई थी वो अब इख्तिताम पर हैं और अब मजीद शायद उनको एक्सटेंशन नहीं मिले जिन लोगों की वो चल रही थी डेफर्ड पेमेंट। उसके बाद अब क्या सिचुएशन होती है जब डेफर्ड पेमेंट लोगों की रुकेगी और उन बेचारों के पास जिनके पास जॉब भी नहीं है और उनके पास सीआरबी यानी जो गवर्नमेंट 2000 रुपल्ली भैया दे रही थी डॉलर वो भी नहीं आएगा, अब क्या सिचुएशन होगी इकोनॉमी मार्केट की। तो सही मानों में जैसे मैंने पिछले प्रोग्राम्स में कहा है, हमें अगर सही क्लियर पिक्चर देखनी है तो ये हमें अक्टूबर के एंड और नवंबर के बाद हमें देखना शुरू होंगे, महसूस होना शुरू होंगे, बल्कि यूं करेंगे कि कैसे जा रहा है। तो बहरहाल उम्मीद पे दुनिया कायम है, आप बस सब्र करें और देखें कैसा सिचुएशन जा रही है। कोविड 19 में सिर्फ हम सब्र ही कर सकते हैं और दुआ कर सकते हैं कि जल्द से जल्द ये वबाई अमराज जो है इससे हमें निजात मिले। आइए एक दुआ की तरफ हम चलते हैं पहले, और जैसे हमने हर जब से कोविड 19 स्टार्ट हुआ है हम दुआ जरूर सुनते हैं। आइए दुआ की तरफ चलते हैं फिर दोबारा प्रोग्राम वापस आते हैं।
आका जाइए मौला जाइए मुंतजिर आज सारा जहां है। आका जाइए मुंतजिर आज सारा जहां है मौला जाइए। मौला जो तेरे ये हुबदार हैं मुश्किल में सारे गिरफ्तार हैं। मौला जो तेरे ये हुबदार हैं मुश्किल में सारे गिरफ्तार हैं। अस्करी के समर अस्करी के समर सरन गुआज सारा जहां है। आका जाइए मुंतजिर आज सारा जहां है मौला जाइए। काबा भी तेरा यूं वीरान है उम्मत भी सारी परेशान है। काबा भी तेरा यूं वीरान है उम्मत भी सारी परेशान है। आप ही आएंगे आप ही आएंगे तो बसेगा ये सारा जहां है मौला जाइए।
इंसान अपनी जिंदगी में दो अहम फैसले करता है, एक घर वाले का और एक घर खरीदने का। घर खरीदने के लिए मॉर्गेज चाहिए होता है, मॉर्गेज के लिए आप कॉन्टेक्ट कीजिए प्रोफेसर सैयद आसिफ रजा से। मॉर्गेज प्रोफेसर सैयद आसिफ रजा, फोन नंबर है 416-427-8655। अगर आपका क्रेडिट खराब है, न्यू इमिग्रेंट है, सेल्फ एम्प्लॉयड है, तब भी आपको मॉर्गेज मिल सकता है, फोन कीजिए 416-427-8655 सैयद आसिफ रजा।
प्रोग्राम सुन रहे हैं आप आसिफ रजा का और हम चलते हैं माई कैनेडियन होम की कुछ लिस्टिंग्स की तरफ। आपको बताते चलें कि माई कैनेडियन होम रियल्टी ब्रोकरेज जो इस वक्त खास तौर पे कोविड 19 में अपने लिस्टिंग के जो पैसे हैं वो जो भी इनसे लिस्टिंग कराएगा उससे वो चार्ज नहीं कर रहे हैं. सम कंडीशन अप्लाई, लेकिन जो 1% अगर आप मिनिमम भी लिस्टिंग के पैसे दे रहे हैं किसी को, यानी भैया लट से 7 लाख का घर है 700,000 का, तो 1% भी अगर, क्योंकि आपके पास एक बायर एजेंट होता है जिसको आप 2.5% देते हैं और वो तो लेता ही रहता है, वो तो मस जाते हैं आपके. एक लिस्टिंग एजेंट भी आपसे पैसे लेता है, वो भी 2.5% है और फिर वो नेगोशिएट लोग करते हैं. तो लेट्स से आपने नेगोशिएट करके 1% भी चार्ज कर रहे हैं 7,000, तो वो 7,000 भी आपको क्रेडिट बैक कर देते हैं और यानी आपको 0% पे वो 1% बचना. 7,000 अगर 8 लाख का घर है, 8,000 इट्स अ बिग अमाउंट. कॉल कीजिए फारूक रामा साहब को 416-587-2612. ये बाय प्रोफेशनल इंजीनियर हैं, वहां से एनईडी कराची से, और आप इनसे कॉल करके बातचीत कर सकते हैं 416-587-2612. इनके पास जो प्रॉपर्टीज होती हैं वो अक्सर देखने में आया है कि वो इनकम प्रोड्यूसिंग प्रॉपर्टीज होती हैं. यानी अब देखिए मैं आपको बताऊं, एक ओशरा में एक घर आया हुआ है, डिटैच घर है, मतलब इट्स अ बिग लॉट 46x105 डिटैच घर है. और ये कोई डिटैच घर में, इसमें अपार्टमेंट भी बना हुआ है, यानी 3 किचन है. तब आप सोच सकते हैं कि 3 किचन है तो 3 किस्म की इनकम आ सकती है आपको. तो और इस घर की प्राइस जो है वो कोई मिलियन या 2 मिलियन की नहीं है, $5.5 लाख, $550,000 का, और 3 किचन भैया बने हुए, और वो भी आप आराम से उसको रेंट पे तीनों घरों को, तीनों डब्बा अलग अलग करके उसको, और सेपरेट एंट्रेंस भी है अपार्टमेंट की. तो इट्स इनकम प्रोड्यूसिंग प्रॉपर्टी. एक और बड़ी अच्छी प्रॉपर्टी है, वेरी बिग लॉट, 53x120 डिटैच घर है ये. इसमें भी फिनिश वॉकअप बेसमेंट है और 1+1 यानी 2 किचन है, और ये कैम्ब्रिज में है डिटैच घर. आप समझ रहे होंगे कि ये पत्नी कितने का होगा, 8 लाख का, 9 लाख का, भैया 449,000 का, $5 लाख से कम, 4.5-4 लाख आप लगा लीजिए. तो अब आप समझ सकते हैं कि ये वो प्रॉपर्टीज हैं जो आपको फ्यूचर में काफी अप्रिसिएशन दे सकती हैं, अगर आप एज ए इन्वेस्टमेंट पॉइंट ऑफ व्यू से भी खरीदना चाह रहे हैं. लीजिए भैया एक और घर आया है, हैमिल्टन में आया है ये घर, और ये भी 3 किचन के साथ है, यानी 3 डिफरेंट अपार्टमेंट रेंट पे लग सकते हैं. इनकम प्रोड्यूसिंग प्रॉपर्टी है, 688 का ये घर है, और 44x123 बिग लॉट इन हैमिल्टन. हैमिल्टन इज अ बिग सिटी एंड ग्रोइंग सिटी, आई वुड से फास्टेस्ट ग्रोइंग सिटी नाउ. एक और जनाब घर आया है, ये भी कैम्ब्रिज में है, और ट्रिप्लेक्स 2 स्टोरी 3 किचन के साथ, ये भी इनकम प्रोड्यूसिंग, पार्टली फिनिश बेसमेंट, और इनका जो लॉट साइज है ऑलमोस्ट 50x124 इसका जो लॉट है, और उसके ऊपर ये 2 स्टोरी घर बना हुआ है. सर कॉल कीजिए फारूक रामा साहब को माइक कैरियन होम के 416-587-2612, या प्रोग्राम के बाद आप मुझे कॉल कर सकते हैं 416-427-8655. आइए एक कमर्शियल ब्रेक लेते हैं और फिर दोबारा प्रोग्राम में वापस आते हैं.
इंसान अपनी जिंदगी में 2 अहम फैसले करता है, एक घरवाली का और एक घर खरीदने का. घर खरीदने के लिए मॉर्गेज चाहिए होता है. मॉर्गेज के लिए आप कॉन्टेक्ट कीजिए प्रोफेशनल सैयद आसिफ रजा से. मॉर्गेज प्रोफेशनल सैयद आसिफ रजा, फोन नंबर है 416-427-8655. अगर आपका क्रेडिट खराब है, न्यू इमिग्रेंट है, सेल्फ एम्प्लॉयड है, तब भी आपको मॉर्गेज मिल सकता है. फोन कीजिए 416-427-8655 सैयद आसिफ रजा.
जी समय थोड़ी सी हम बात कर लेते हैं के मॉर्गेज की, और खास तौर पे रियल एस्टेट की. कि किसी ने पूछा है कि आसिफ भाई मैं फर्स्ट टाइम बायर हूँ और मुझे क्या क्या इंसेंटिव मिलते हैं और हमें क्या टिप्स आप देंगे घर खरीदने के लिए. तो भाई सबसे पहले तो आपको, अगर फर्स्ट टाइम बायर हैं तो लैंड ट्रांसफर टैक्स जो है $4,000 आपका फॉरन बच जाएगा. अगर आप GTA से टोरंटो में हैं या टोरंटो से बाहर हैं, GTA में है. और उसके अलावा आपके पास तो RRSPs हैं, अगर वो जमा है, आपने किए हुए हैं, डाउन पेमेंट के लिए निकालना चाहते हैं, تو وہ بھی آپ اپ ٹو 35,000 تک آپ بغیر اس کے نکال سکتے ہیں ٹیکس پیمنٹ کے. پہلے 25,000 تھا, شاید اب انہیں تھوڑا سا بڑھایا ہے ریسنٹلی. تو یہ دو بینیفٹس ہیں آپ کے, ٹیکس آپ کو نہیں پڑے گا, آر آر ایس پی ان کیش کر سکتے ہیں آپ. ویسے اگر آپ کے پاس گھر ہے اور آپ ایسے ان کیش کرتے ہیں آر آر ایس پی, تو آپ کو ٹیکس لگتا ہے, لیکن یہ آپ وداؤٹ ٹیکس آپ پورے کے پورے نکال سکتے ہیں اپنے, ناٹ آل آر آر ایس پی, ایک لمٹ ہے اس پہ آپ نکال سکتے ہیں. اس کے علاوہ جو دیکھنے میں چیز آئی ہے وہ ہے آپ کے, ظاہر بات ہے آپ کا ٹیکس, لینڈ ٹرانسفر ٹیکس میں $4,000 بچتے ہیں فرسٹ ٹائم بائر. اگر آپ آپ نیو امیگرینٹ ہیں, اگر ابھی آئے ہیں کینیڈا, 3 سال ہو گئے پی آر کارڈ کی ڈیٹ کی لینڈنگ ڈیٹ کے ساتھ, تو آپ 5% پہ وداؤٹ کریڈٹ بھی خرید سکتے ہیں, کریڈٹ آپ نے اسٹیبلش نہیں کیا. اور اگر آپ 35% ڈاؤن دے رہے ہیں تو وداؤٹ انکم اینڈ وداؤٹ کریڈٹ دونوں چیزوں کی آپ خرید سکتے ہیں, صرف 35%, اور یہ بھی ہم اچھے بگ بینکس کی بات کر رہے ہیں. اس کے علاوہ فرسٹ ٹائم بائر کے لیے میں یہ کہوں گا, ٹپ یہ کہوں گا کہ جب آپ ریئل اسٹیٹ کے پاس جائیں گھر دیکھنے کے لیے, تو ایم ایل ایس لسٹنگ پہ نیگوشیٹ کرنے کے لیے سب سے پہلے دیکھا کریں ڈیز آن مارکیٹ. جتنا وہ ڈیز آن مارکیٹ کم ہوتا ہے اتنے نخرے زیادہ ہوتے ہیں بھیا, جتنا ڈیز آن مارکیٹ زیادہ ہوتا ہے نخرے تھوڑے سے بیٹھتے چلے جاتے ہیں, وہ جو جوش ہوتا ہے وہ دودھ کی ابال کی طرح وہ بیٹھتا چلا جاتا ہے. 45 ڈیز ہو گئے, 70 ڈیز ہو گئے گھر بکا نہیں, تو اس کے ساتھ آپ تھوڑا سا بہتر نیگوشیٹ کر سکتے ہیں کمپیئر ٹو جو ابھی 2 دن پہلے گھر لگا ہو. تو اس کو آپ ذہن میں رکھیے. اپنے پاس آپ کے پاس اگر کیش اویلیبلٹی ہوتا ہے, خاص طور پہ میں ان لوگوں کے لیے بھی بات کر رہا ہوں جو گھر بیچ کے بڑا اپ گریڈ کر رہے ہوتے ہیں گھر کو, تو بھیا میں مشورہ یہ دوں گا کہ کبھی بھی گھر کو جب آپ بیچ رہے ہوں پہلے گھر خریدے نا, پہلے گھر کو بیچیں. ایز اے ریئل اسٹیٹ مالک ان ہوم بھی ہمیشہ کوشش یہ کرتا ہے کہ جب آپ گھر خرید رہے ہوں تو وہ آپ سے کہتا ہے کہ ابھی پہلے نہ گھر خریدیں, پہلے اپنی ڈاؤن پیمنٹ سیکیور کریں. کیونکہ دیکھیں جب آپ گھر بیچ رہے ہوتے ہیں تو آپ لڑکی والے ہوتے ہیں, کوئی گھر آئے گا پسند کرے گا پھر وہ خریدے گا. معلوم ہے آپ نے خرید تو لیا, خریدنے میں کیا ہے, آپ سمجھیں اپنے آپ کو لڑکے والے, آپ کو تو دلہن لے کر آنی ہے تو جا کے لے آئیں گے, تو یعنی گھر بیچنا ہے تو آپ بیچ دیں گے فوری, مطلب خریدنا ہے تو خرید سکتے ہیں 3 منتھس کے پیریڈ بھی. لیکن بیچنے کے لیے سر آپ کو دوسروں پہ ڈیپینڈ کرنا پڑتا ہے, کوئی آ کے پسند کرے اور آفر ڈالے اور وہ آپ کی طبیعت کے مطابق ہو. اب ہوتا یہ ہے کہ یہاں پہ پریشر ٹیکنیک استعمال ہو سکتی ہے. اگر آپ نے پہلے خرید لیا اور آپ کا گھر جو آپ کے ڈیزائرڈ اماؤنٹ تھی جو بیچنے کی تھی وہ نہیں آپ نے لگائی اور نہیں بک رہی, اب آپ پہ پریشر پڑ جاتا ہے کہ یار کم کرو گھر کو اور کم کرو, کیونکہ کلوزنگ آنے والی ہے دوسرے گھر کی, ادھر آپ نے $25,000-30,000 دیا ہوتا ہے. تو میرا مشورہ یہ ہے کہ جب بھی آپ جو ہوم اونر ہیں آلریڈی, جب گھر خرید رہے ہوں تو پہلے آپ نے آپ کو سیکیور کریں اور 3 مہینے کی آپ اپنی کلوزنگ ڈیٹ لیجئے منیمم, زیادہ لے سکتے ہیں زیادہ لے لیجئے, اور پھر آرام سے گھر خریدیے اور تاکہ آپ کو سکون کے ساتھ آپ کلوزنگ کر سکیں. سامعین پروگرام سن رہے ہیں سید آصف رضا کا, مجھ سے رابطے کا نمبر ہے 4164278655. آئیے ایک کمرشل بریک لیتے ہیں اور پھر ہم اس سے پہلے ایک کلپ بھی آپ کو سناتے ہیں, کیونکہ محرم کا مہینہ ہے اور ہمارا پروگرام کا جو آج کا جو ٹاپک ہے وہ بھی ہوگا. آج ہمارے ساتھ ایک مہمان بھی ہوں گے, ان سے بھی گفتگو کریں گے, اور ساتھ ساتھ آپ کو کچھ نوحے ہیں اور مرثیے ہیں وہ بھی آپ کے ساتھ شیئر کریں گے جو لوگوں نے ہم سے فرمائش کی ہے. لیکن آئیے سب سے پہلے ہم اس کلپ کی طرف چلتے ہیں, جو کلپ انجینئر محمد علی مرزا صاحب کا یہ کلپ ہے. بڑی انہوں نے جسے کہتے ہیں نا دماغ کو کھولنے کی اور سوچنے والی باتیں کی ہیں. کہیں پہ میں ایکچولی بیٹھا, بلکہ کسی نے ہم سے کہا تھا کہ وہ یہ جو آج کل جو ایشو چل رہا ہے کہ یزید کو بھی رضی اللہ کہا جا رہا ہے, کہ اب اس کے اوپر مطلب پھر اوپر سے کچھ اس سے چیزیں بھی آ رہی ہیں, تو اسی کے اطلاع مطابق آج کا پروگرام ہے اور ہم اس پہ بھی گفتگو کریں گے. اس پہ ایک قصہ مجھے یاد آ گیا ایک ملنگ کا, کسی نے کسی ملنگ سے پوچھا کہ تم شیعہ ہو یا سنی ہو, تو وہ کہنے لگا سر جی اے تو میں نے پتا نہیں کہ میں شیعہ سنی, لیکن مجھے اے پتا ہے کربلا کے بعد یا تو کوئی حسینی ہے یا پھر کوئی یزیدی ہے. تو یہ اسی ملنگ جو ہوتے ہیں وہ بڑی ان کے پاس آمد ہوتی ہے باتوں کی. تو بہرحال آئیے ہم پہلے انجینئر مرزا صاحب کا ایک کلپ سنتے ہیں اور پھر دوبارہ پروگرام میں واپس.
واقعہ کربلا اس سے ریلیٹڈ نہیں ہے کہ جی ان کے اوپر پانی بند ہو گیا, ان کے اوپر ظلم ہوا, کتنے بندے شہید ہوئے, یہ سیکنڈری چیز ہے. اصل چیز ہے کربلا ہوئی کیوں, کیوں نبی علیہ السلام کی محنت کو 50 سال کے اندر اس لیول تک پہنچا دیا گیا کہ ہزاروں صحابہ زندہ ہیں اور نبی صلی اللہ علیہ وسلم کی پوری اولاد ذبح کر دی جاتی ہے. ہم تو یہ کہہ نہیں رہے کہ کیسے ذبح کیا انہوں نے, آری چلائی تھی یا تلوار چلائی تھی, یہ تو واقعہ کربلا تو سب کو پتا ہے, ان کی شہادت بھی سب کو پتا ہے. جامعہ ترمذی میں حدیث ہے حسن حسین جنتی نوجوانوں کے سردار ہیں اور ان کی والدہ جو ہے وہ جنتی عورتوں کی سردار ہے, اور المستر علاقے میں حدیث ہے حسن حسین جنتی نوجوانوں کے سردار ہیں اور ان کے والد ان سے بھی بہتر ہیں. تو یہ تو ڈیفینیٹ حدیثیں, یہ تاریخ تو نہیں ہے, نبی علیہ السلام کے فرامین ہیں. تو ان کی موجودگی میں ان کے ساتھ یہ کچھ کیا جائے, ہم نٹی ڈٹیز میں نہیں پڑھتے, ہم اس تھیم کے اوپر کہ یہ کون سی چیز تھی جس نے خلافت راشدہ کو ملوکیت میں بدل دی, ہم اس تھیم کے اوپر بات کرتے ہیں. ہم کہتے ہیں چھوڑ دیں بندے, انہیں چھوڑیں, الٹیمیٹلی کیا نکلا ہے, کس کی وجہ سے ہوا ہے, وہ تو حدیث کی کتابوں میں موجود ہے. ہم کب کہہ رہے ہیں خفیہ کیمرے لگا گئے جی, کس نے گولی پہلا تیر کس نے چلایا, یہ وہ, ہم تو بتا رہے کس کے دور حکومت میں ہوا اور ان کا اپنا کردار کیا تھا, اس کو کس طریقے سے لا کے تخت پہ بٹھایا گیا. وہ ساری کی ساری چیزیں تو سامنے ہیں, وہ تاریخ کی کتابیں نہیں ہیں, حدیث کی کتابیں ہیں. اگر آپ کہتے ہیں کہ بخاری مسلم سے ہم نے صرف رفع الیدین کی حدیثیں لینی ہیں یا امامیات کی حدیثیں لینی ہیں اور باقی جو بخاری اور مسلم میں آل امیہ کی بدماشیوں کو ننگا کیا گیا ہے وہ ہم نے نہیں لینی ہے, تو سر پھر آپ اپنے آپ کو کلیئر کٹ, پھر ہم آپ سے واقعہ کربلا نہیں ڈسکس کریں گے, حجیت حدیث میں بات کریں گے. آپ کو اپنے آپ کو منکرین حدیث کہنا پڑے گا, یہ آپ سکروٹنی کیسے کریں گے؟ اس سے بڑی بات مجھے یہ بتائیں کہ عظمت صحابہ بڑی چیز ہے یا عظمت محمد رسول اللہ صلی اللہ علیہ وسلم؟ تو بریلوی یہ تو رونا رو رہے ہیں, وہ کہہ رہے ہیں کہ قرآن میں تھوڑی آیات ہیں, آپ پھر مڑ مڑ کے پڑھتے ہیں قل انما انا بشر مثلکم, اس میں تو نبی رسول کی تنقید ہو رہی ہے. تم کو کیا کہتے ہیں آپ کی تنقید مقصد نہیں, نعوذ باللہ, نہ ہو رہی ہے, آپ افضل البشر ہیں لیکن آپ کی اسپیشیز بشر ہے, یا آپ اپنا عقیدہ سمجھتے ہیں, وہ اس کو تنقید شمار کرتے ہیں. تو پھر اس وقت آپ بھی بریلویوں کی بات مان کے تو یہ آیات پڑھنا چھوڑ دیا کریں, آپ کہتے ہیں نہیں آیات ہے کیوں نہ بیان کریں, تو ہم بھی کہتے ہیں حدیث ہے کیوں نہ بیان کریں کہ صحیح بخاری میں حدیث ہے 2812 عمار کو ایک باغی جماعت قتل کرے گی وہ جماعت دوزخ کی طرف بلا رہی ہوگی اور عمار ان کو اللہ اور جنت کی طرف بلا رہا ہوگا. اب اس کے نرغے میں جو جو آتا ہے وہ آئے, میں اپنے نبی سے ٹکر لے لوں, آپ لوگوں کے منہ کا خیال رکھتے ہوئے کہ میں نبی علیہ السلام کو کہوں گے آپ نے کیوں ایسی بات کر دی کہ مولا علی کے مخالفین کو آپ نے دوزخ کی طرف بلانے والی جماعت کہہ دیا, تو لے آپ ٹکر, جائیں سیدھا دوزخ میں, اور تھوڑی جرت کریں آپ یہ کہا کریں کہ اے اللہ, اپنے لیے کہا کریں کہ اللہ تعالیٰ آپ کا حشر یزید اور یزید کے ابا اجداد کے ساتھ کرے اور اس کی اولاد کے ساتھ. ہم کہتے ہیں کہ اللہ تعالیٰ ہمارا حشر جو ہے وہ مولا حسن حسین مولا علی علیہ السلام اجمعین اور بیعت کے ساتھ کرے, آمین. اور آپ نے تو اتنی جرت نہیں آپ یہ بات بھی کر سکے, کیونکہ ان کو پتا ہے. تو نبی علیہ السلام کی احادیث کو بیان کرنے کو یہ سمجھتے ہیں کہ جی اس سے مصیبت کھڑی ہو جائے گی, تو اپنے آپ کو منکرین حدیث ڈکلیئر کر, پھر حجیت حدیث کا مقدمہ ڈسکس ہوگا, پھر کربلا بھی ڈسکس ہوگی. اور یہ ٹی وی پہ بھی آ کے مولوی بیٹھے ہوتے ہیں سنیوں کے بھی شیعوں کے بھی, مڑ مڑ کے جی وہ یزید نے یہ کر دیا, وہ یزید نے کیا کیا یار, وہ تو سسٹم کا نمائندہ بن کے آیا جو پیچھے سے خراب تھا. یزید کو لے کے بیٹھے یزید 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 یزید, بھائی پیچھے سے معاملہ خراب ہوا. اگر نہیں یقین آتا تو یہ بخاری مسلم کی میں نے آلموسٹ 200 سے زیادہ حدیث میں اس ٹیم کی کتابوں سے اکثر بخاری مسلم جمع کیے پڑھے, اور سر میں نے تو ان کو چیلنج دیا یہ حدیثیں پڑھ کے نا اپنے ممبروں سے صرف ان حدیثوں کی تشریح اپنی پبلک کے سامنے کر دیں, نہیں کر سکتے, تو وہ لعنت کے مستحق تو ہو رہے ہیں, ہاتھ چھپا کے اور قیام الدین کے منہ پہ لگام ڈالی, اور پھر مڑ مڑ کے کہتے ہیں نہیں جی وہ کچھ چیزیں خاص ہوتی ہیں وہ عوام الناس کے سامنے نہیں کرنی چاہیے. وہ صحابہ کرام بھی بعض کا ایسی باتیں پبلکلی نہیں کرتے تھے. میں نے اس کے اوپر بڑا ایک میرا کلپ ہے یوٹیوب پہ مولا علی سے متعلق پانچ جھوٹ, تو میں نے کافی ساری چیزیں اس میں ڈسکس کی ہیں. لیکن میں کہتا ہوں کہ اللہ کے بندوں جو چیزیں نبی علیہ السلام نے منع کی ہیں بیان کرنے سے وہ تو ہم ڈسکس کر بھی نہیں رہے. میں نے آج تک آپ کو منافقین کے نام بتائے, آپ نے حذیفہ بن یمان کو بتایا تھا نا آپ صلی اللہ علیہ وسلم نے, صحیح بخاری میں آتا ہے. تو میں نے آپ کو بتایا آپ رسول تھے, ختم ہو گئی بات. میں نے کبھی ڈسکس کی ہے؟ اگرچہ میں نے صحیح مسلم کی حدیث 7035 نمبر ڈسکس کی ہے کہ نبی اسلام نے فرمایا میرے صحابہ میں 12 منافق ہیں, وہ کبھی بھی جنت میں داخل نہیں ہوں گے یہاں تک کہ سوئی کے ناکے سے اونٹ نہ گزر جائے, اور ان میں سے 8 ایسے ہیں جس کی کمر میں دبیلا پھوڑا نکلے گا. میں نے آج تک آپ کو بتایا کہ کس کس کی کمر پہ دبیلا پھوڑا نکلا اور اس کی موت اسی پھوڑے میں ہوئی ہے, بتایا. میں تو وہ چیزیں ڈسکس بھی نہیں کر رہا, میں وہ چیزیں ڈسکس کر رہا ہوں جو نبی اسلام نے علامات النبوہ میں بتائی ہیں. یہ امام بخاری حدیث نبوت کی دلیل کے چیپٹر میں لے کے آئے ہیں, اور امام بیہقی نے 3500 احادیث پر مشتمل ایک کتاب لکھی ہے دلائل النبوہ, کہ ہم نبی صلی اللہ علیہ وسلم کو نبی کیوں مانتے ہیں, اس کے اوپر. اور اس میں یہ ساری حدیثیں عمار بن یاسر کے قتل والی لے کے آئے ہیں بتانے کے لیے کہ دیکھیں ہمارے نبی علیہ السلام کی نبوت کی دلیل ہے کہ آپ نے اپنی وفات کے آلموسٹ 30 سال کے بعد ہونے والے واقعے کو پہلے ہی بتا دیا. یہ حدیثیں چھپانے والی نہیں بیان کرنے والی, علامات النبوہ کی حدیث ہے. آپ کہتے ہیں چھپائیں, اگر کوئی حدیث دنیا میں نہیں چھپائی جا سکتی نا تو علامات النبوہ والی حدیث ہے, کیونکہ وہ تو نبی صلی اللہ علیہ وسلم کی نبوت کو جسٹیفائی کرتی ہے. ورنہ میرا ایک معصومانہ سوال ہے کہ نبی صلی اللہ علیہ وسلم نے باتیں کر کے ان کے زوم میں نعوذ باللہ امت کو مصیبت میں ڈال دیا. آپ نے خود ہی فرمایا کہ یہ ہوگا, کیوں فرمایا آپ نے؟ میں تو بیان کر کے مجرم ہوں, تو جس نے مجھے خبر دی ہے ان کے بارے میں آپ کا کیا خیال ہے؟ یہ مسند احمد کی حدیث, یہ میں نے گھر بیٹھ کے بنائی ہے کہ میری بیوی کا کیا حال ہوگا جس پہ ہوپ کے کتے بھونکیں گے. تو سیدہ عائشہ سے مجھ سے زیادہ نبی اسلام کو محبت تھی, لیکن آپ اللہ کے پیغمبر تھے, آپ نے اپنے گھر کی خبر بھی نہیں چھپائی, بتا دی یہ ہوگا. اور اس سے بڑھ کے آپ صحیح بخاری میں دیکھیں عمار بن یاسر کا خطبہ ہے. میں نے یہ سارا پریشان نہیں ہونا, یہ ریسرچ پیپر میں سارا کچھ موجود ہے, اور کوئی چیز بھی ایسی جو اس میں سکیپ ہو. صحیح بخاری میں خطبہ ہے کہ عمار بن یاسر کو مولا علی نے بھیجا کوفے میں.
ایمان بتایا ہے امرا کے گھرانے نے, امرا کے گھرانے نے اسلام بچایا ہے. علی علی مولا, علی علی مولا, علی علی مولا.
بڑا محبوب گھرانہ ابو طالب کا گھرانہ, بڑا محبوب گھرانہ ابو طالب کا گھرانہ,
بڑا محبوب گھرانہ علی طالب کا گھرانہ, بڑا محبوب گھرانہ علی طالب کا گھرانہ,
بڑا محبوب گھرانہ ابو طالب کا گھرانہ, بڑا محبوب گھرانہ ابو طالب کا گھرانہ, غلام ان کا ہے زمانہ ابو طالب کا گھرانہ,
بڑا محبوب گھرانہ ابو طالب کا گھرانہ, بڑا محبوب گھرانہ ابو طالب کا گھرانہ.
کیا ہر کام اسی کی رضا میں راضی رہ کر, خدا کے دین کی خاطر ہزاروں صدمے سہ کر, کرے ہر دم شکرانہ ابو طالب کا گھرانہ,
بڑا محبوب گھرانہ ابو طالب کا گھرانہ, بڑا محبوب گھرانہ ابو طالب کا گھرانہ.
رسالت ہو کے امامات, ولایت ہو کے طہارت, شرافت ہو کے صداقت, سخاوت ہو کے شجاعت ہر ایک عظمت کا ٹھکانہ ابو طالب کا گھرانہ میدان تے لڑکے کدی نیزے تے چڑھ کے کدی خطبے پڑھ پڑھ کے سکھاوے دین بچانا ابو طالب دا گھرانا کدی بڑ پاک محمد کدی بن حیدر صفدر کدی شفیر تے مہدی دی صورت دنیا اندر حجے دا آنا جانا ابو طالب دا گھرانا
ہمیں پروگرام سن رہے ہیں سید آصف رضا کا، مجھ سے رابطے کا نمبر ہے 416-427-8655 یہاں پر ایک ہلکا سا بریک لے لیں اور اس کے بعد آج کے مہمان ہمارے ساتھ آن ایئر ہوں گے اور ان سے بھی گفتگو کریں گے، پہلے ایک بریک لیتے ہیں اور پھر دوبارہ پروگرام میں واپس آتے ہیں۔
انسان اپنی زندگی میں دو اہم فیصلے کرتا ہے، ایک گھر والے کا اور ایک گھر خریدنے کا۔ گھر خریدنے کے لیے مارٹگیج چاہیے ہوتا ہے، مارٹگیج کے لیے آپ کانٹیکٹ کیجیے پروفیسر سید آصف رضا سے، مارٹگیج پروفیسر سید آصف رضا، فون نمبر ہے 416-427-8655۔ اگر آپ کا کریڈٹ خراب ہے، نیو امیگرینٹ ہیں، سیلف امپلائڈ ہیں، تب بھی آپ کو مارٹگیج مل سکتا ہے، فون کیجیے 416-427-8655 سید آصف رضا۔
جی سامعین، آج ہم محرم الحرام کے حوالے سے پروگرام پیش کر رہے ہیں اور محرم میں ہماری جو کوشش ہوگی پورے مہینے ہم اس میں ڈفرینٹ ٹاپکس پہ گفتگو کریں، اور آج کا جو ہم نے ٹاپک لیا ہوا ہے وہ یزید کے اوپر بات ہم کر رہے تھے، کہ جیسے کہ میں نے آپ کو ابھی ایک ملنگ کا قصہ سنایا کہ آپ مسلمان، آپ شیعہ ہیں کہ سنی، اس نے کہا جی نہ میں شیعہ ہوں نہ سنی، وہ تو میں جانتا نہیں، کربلا کے بعد یا تو کوئی یزیدی ہے یا کوئی حسینی ہے۔ آج ہمارے ساتھ مزید ہم بات چیت اس پہ کریں گے کربلا کے موضوع کے اوپر، آج ہمارے ساتھ موجود ہیں سید حسن نواب صاحب جو ایک بائی پروفیشنل انجینئر ہیں اور انرجی سیکٹر کے خاص طور پہ پاکستان میں بڑی سینئر پوزیشنز پہ رہے ہوئے ہیں، اور یہاں جب سے کینیڈا مقیم ہیں اس کے علاوہ ڈفرینٹ گورنمنٹ کی بھی کنسلٹنسی کرتے رہتے ہیں، اور کینیڈا میں بھی آج کل خاص طور پہ اسلامک ہسٹری اور ریلیجس لیکچرز وغیرہ خاص طور پہ یوتھ کے لیے کافی اس پہ کام کر رہے ہیں۔ ہمارے ساتھ موجود ہیں آن ایئر حسن نواب صاحب، السلام علیکم۔
وعلیکم السلام
حسن بھائی، بہت بہت شکریہ آپ کا ہمیں ٹائم دینے کا اور اس موضوع پہ بات چیت کرنے کے لیے۔ یہاں پر ہم چاہیں گے کہ آپ سے تھوڑی سی بات چیت کی جائے کربلا کے حوالے سے۔ جیسا کہ آپ کو پتا ہے اس وقت محرم کا مہینہ ہے اور ہمارا سب کا اس وقت جو اس موڈ میں ہوتے ہیں کہ کربلا کے میں کیا واقعہ ہوا اور وہ واقعہ کیوں پیش آیا۔ سب سے پہلے میں آپ سے یہ سوال کرنا چاہوں گا کہ امام حسین اور ان کی جو ریلیشن تھی محمد صلی اللہ علیہ وسلم سے، بارے مسلمانوں کو پتا ہے لیکن میں چاہوں گا تھوڑا سا الیبوریٹ کریں، وہ کیا تھی، اور امام علی اور بی بی فاطمہ ظاہر بات ہے اور پنجتن کا جو ایک ہم سنتے ہیں اس کے بارے میں تھوڑا سا ہمارے سامعین کو بتائیے۔
جی شکریہ آصف بھائی، ویسے تو یہ معاملہ اتنا واضح ہے کیونکہ حضور پاک صلی اللہ علیہ وآلہ وسلم کے جب انہوں نے مکہ سے مدینہ ہجرت کی اور اس کے بعد اپنی بیٹی بی بی فاطمہ زہرا سلام اللہ علیہا کی شادی اپنے چچا زاد بھائی علی سے کی، تو ان کے یہاں جنت کے پھول کھلے جس میں سے پہلے بیٹے کا نام امام حسن مجتبیٰ ہے اور دوسرے امام حسین ہے شہید ابو کربلا ہے۔ امام حسین کی ولادت کے وقت ہی اللہ تعالیٰ نے حضور پاک کو ایک بشارت دے دی تھی کہ یہ آپ کا فرزند جو ہے یہ ایک دن بھوکا پیاسا مارا جائے گا. اور حضور پاک صلی اللہ علیہ وآلہ وسلم اس بات سے کافی رنجیدہ خاطر ہوئے اور انہوں نے جبرائیل کے ذریعے اللہ سے سوال کیا کہ اللہ میاں ایسا کیوں ہوگا, اور اللہ نے اس کا یہ جواب دیا کہ آپ نہیں جانتے آپ کے بعد آپ کی امت میں کیا کیا فتنے کھڑے ہوں گے, اور وہ فتنے جو کھڑے ہوں گے ان کا سد جواب کرنے کے لیے ایک عظیم قربانی کی ضرورت ہوگی, جس کا ذکر اللہ تعالیٰ نے قرآن مجید میں بھی ادا کیا سورہ بقرہ میں زبرہ عظیم کے نام سے, کہ جب حضرت اسماعیل کو حضرت ابراہیم اللہ کی راہ میں قربان کر رہے تھے اور اللہ نے اس قربانی کی جگہ ایک دمبے کو جنت سے بھیجا تھا, تو اللہ نے کہا تھا کہ یہ دمبا جو ہے یہ ایک زبر عظیم کے لیے فدیہ ہے, اور وہ زبر عظیم جو ہے وہ آئے گی. امام حسین کا اور امام حسن کا مقام یہ ہے کہ حضور پاک نے اپنے بچپن میں بتا ان کے بچپن میں بتا دیا تھا کہ یہ دونوں بچے جنت کے نوجوانان کے سردار ہیں, اور ان کی والدہ گرامی بی بی فاطمہ زہرا جنت کی خواتین کی سردار ہیں, اور ان کے والد گرامی جناب امیر المومنین علی بن ابی طالب ان دونوں سے افضل ہیں. شجرہ طیبہ یہی شجرہ ہے جس کو قرآن مجید بھی شجرہ طیبہ کے نام سے یاد کرتا ہے,
اور سورہ مبائلہ میں بھی انہی کا ذکر ہے.
الحمدللہ سورہ مبائلہ میں اسی کا ذکر ہے, اور اسی کو اہل بیت محمد بھی کہا جاتا ہے, اور یہ حدیث قصہ میں حضور پاک نے اس کو واضح طور پر بیان کیا ہے, اور اس کے بعد اللہ تعالیٰ نے سورہ آیت تفصیل میں جو کہ سورہ عذاب کا آیت ہے اس میں کہا کہ اے اہل بیت محمد خدا نے یہ فیصلہ کیا ہے کہ رجس کو تم سے دور رکھیں, یہ نہیں اللہ کہہ رہے کہ آپ کو رجس سے دور رکھیں, بلکہ رجس کا مطلب ہر وہ چیز جو میلی ہو ناپاک ہو, جس کے اندر جہالت بلبلی کینہ پروری اور ہر قسم کی انسانی جو شخصیت کی برائیاں ہیں وہ سب رجس میں ہیں.
حسن بھائی اب یہی چیز کو اگر ہم دیکھیں کہ سورہ مبالا کی وہ شخصیات جو سورہ مبالا قرآن شریف میں جن کا ذکر ہے وہی جب اب کربلا کے مقام پر آتی ہیں ان میں سے ایک شخصیت امام حسین علیہ السلام, وہاں پر جو اس وقت جو ایک ظالم و جابر شخص یزید بیٹھا ہوا ہے اس کے بارے میں, کیونکہ ہمارا یہ پروگرام نان مسلم بھی سن رہے ہوتے ہیں, تو میں چاہتا ہوں جو آپ نے محمد سے رشتہ بتا دیا حسین کا, اب ہم چاہتے ہیں کہ ذرا یزید کا بھی تھوڑا سا بتایا جائے کہ ہوز یزید, کون تھا, اس کو کس نے نومینیٹ کیا, اینڈ وائی ڈیڈ ہی وانٹ ٹو امام حسین کی بیعت, اور ان کو کیوں مارنا چاہتا. جی
عظیم بھائی اس کے لیے تھوڑا سا دو قدم پیچھے جانا پڑے گا,
ضرور چلیں ضرور,
کیونکہ ہمیں اسلام کی تاریخ کو اس وقت سے دیکھنا پڑے گا جب حضور پاک نے 40 سال کی عمر میں مکے میں اعلان رسالت کیا.
بالکل,
جیسے آپ جانتے ہیں عظیم بھائی حضور پاک کی ولادت سن 570 عیسوی میں ہوئی مکہ میں, اور جس خاندان میں ہوئی یہ خاندان قبیلہ بنو ہاشم کہلاتا ہے, اور مکہ اس دور کا جو ہے وہ یعنی حضرت عیسیٰ کی وفات کے تقریباً 550 سال کے بعد کی بات ہے, یعنی حضرت عیسیٰ کی جو کو اللہ نے اٹھا لیا اس کے بعد کے مکہ میں کفار مکہ کی دراصل عملداری ہے اور بت پرستی ان کا مذہب ہے. بت پرستی جو ہے وہ دراصل ایک قسم کا مینس ٹو این اینڈ ہے, کیونکہ ایکچوئل حکومت کفار مکہ کی ہے. کفار مکہ میں دو میجر ٹرائبز ہیں, ایک کا نام ہے بنو امیہ اور ایک کا نام ہے بنو ہاشم. بنو امیہ جو ہیں یہ, اور یہ دونوں ٹرائبز 4 جنریشن جا کر عبد المناف پہ مل بھی جاتی ہیں, سب قریش. اور بنو امیہ جو ہیں یہ زیادہ پاورفل ہیں, زیادہ ویلدی ہیں, بڑے ٹریڈرز ہیں, اور ان کے پاس زمینیں بھی زیادہ ہیں, اور بنو ہاشم جو ہیں وہ جنرلی پڑھے لکھے اور دیندار قسم کے لوگ ہیں, اور جو خانہ کعبہ جو حضرت ابراہیم علیہ السلام نے بنایا تھا اس کے متولی ہیں. उसको ये देखते हैं। वहाँ अरब में पुराना ये चल रहा था कि वहाँ लोग आके हज भी किया करते थे एक किस्म का, उसकी जो तमाम इंतजाम इंसान थे वो सब बनु हाशिम के जिम्मे थे। जब हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने आखिरकार 40 साल की उम्र में बेसत ली और ऐलान रिसालत किया, तो सबसे ज्यादा उनको जो रेजिस्टेंस और अपोजिशन हुई वो बनु उमैया की तरफ से हुई, क्योंकि बनु उमैया ने ये नोट किया कि ये बनु हाशिम का नौजवान जो है ये कह रहा है कि अल्लाह एक है और मैं उसका रसूल हूँ और अल्लाह की इबादत करो, और ये बुत जिनको तुम समझते हो कि ये खुदा है, ये कोई उनका कोई हैसियत नहीं है, ये सिर्फ पत्थर और मिट्टी के अलावा कुछ नहीं है, दुनिया में एक्चुअल हुकूमत अल्लाह की है। जब इन्होंने ये देखा कि भाई हमारी हुकूमत हाथ से जाती है, तो इन्होंने उसको रोकने की कोशिश की, और पहले शुरू शुरू में इन्होंने उनको लालच दी और हुजूर को कहा कि भाई जो तुम्हें चाहिए हम तुम्हें देते हैं, मगर तुम ये इस्लाम नाम का ख्याल दिल से निकालो। और हुजूर ने कहा कि भाई मैं अल्लाह का बरगुजीदा नबी का पैगंबर हूँ, मैं दुनिया की चंद ख्वाहिशात के खातिर नहीं कर रहा, अल्लाह का एक प्रोग्राम है, पैगाम है जो मैं दे रहा हूँ। नतीजे ये कि उन्होंने कुफार ने हुजूर पाक को मक्का की जिंदगी में इतने मजालिम किए, इतने लोगों को तकलीफें दी और अजियतें दी कि हुजूर को हिजरत करनी पड़ी मक्का से मदीना को, क्योंकि मक्का के लोग जो थे वो आखिरकार हुजूर को कत्ल करने के लिए तड़पे थे चारों तरफ से, और अगर अल्लाह ने हुजूर को इत्तला दे दी थी कि भाई अब बेहतर है कि आप मदीना चले जाएं, और मदीना के लोग फिर भी निस्बतन हुजूर के पैगाम के मुतालिक थोड़े से रिसेप्टिव थे, तो जब मदीने इनकी हिजरत हो गई तो कुफार ने सोचा कि शुरू में तो ये सोचा कि चलो भला चली, मगर जब इन्होंने देखा कि मदीने में इस्लाम फैलना शुरू हो गया और मदीने के लोग जो हैं वो ऐसा ऐसा इस्लाम में शामिल हो रहे हैं और इस्लाम एक सिर्फ एक स्लोगन नहीं है बल्कि एक हुकूमत बनती जा रही है, तो इनको बड़ी तकलीफें शुरू हो गई और इन्होंने पै दर पै 3 जंगे की इस्लाम के चिराग को बंद बुझाने के लिए,
और उसमें ज्यादातर बनु उमैया के चैंपियन थे।
बनु उमैया का जो सबसे बड़ा चैंपियन था उसका नाम था अबू सुफियान, और अबू सुफियान जो था वो वहाँ उस वक्त बनु उमैया का उस वक्त का लीडर था, और चंद और उसके दूसरे दीगर छोटे मोटे सरदार उसके हाथ मिले थे, वो उनका क्रो का लीडर था, और इन्होंने बनु उमैया ने हुजूर से पहली जंग की 2 हिजरी में जिसको जंग बदर कहते हैं, उसका इस्लाम अभी नया नया बिल्कुल अभी एस्टेब्लिशमेंट में 1 साल हुआ था या 1.5 साल हुआ था अभी हिजरत को, और अभी तक इस्लाम ने अपनी जड़ें पकड़ी नहीं थी, और इनका ये ख्याल है कि अभी इसको खत्म कर देंगे। 1000 के करीब ये फौजी लेकर आए और जंग हुई, और जो मुसलमान थे उनके पास कुल 313 लड़ने वाले लोग थे, उस जंग में तकरीबन 70 कुफार मारे गए, उस 70 कुफार में से 35 को एक उनके हुजूर के चचाजात भाई हजरत अली अपने अबी तालिब ने मारा, उस दिन से इनके दिल में हजरत अली अबू तालिब का दुख बैठ गया कि इन्होंने इनके 35 एक आदमी ने मारे, उसके बाद बाकी जो 35 थे वो बाकियों ने मारे, और उसके अलावा 70 और जख्मी हुए जिनको बाद में हुजूर पाक ने छोड़ दिया। अच्छा, उसके बाद इनकी आंख ठंडी नहीं हुई क्योंकि उसमें हार गई है, बदर में ये हार गए, तो इनकी आंख ठंडी नहीं हुई। 1 साल के अंदर अंदर इन्होंने दूसरी दोबारा जंग की, उससे भी बड़े फौज ला के तकरीबन 4000 की फौज 5000 की फौज ला के ओत पे, ओत की जंग में ये तकरीबन जीत गए थे, यानी ये पॉइंट आ गया था कि हुजूर की जो उनके लोग थे उनमें ये फैल गया कि हुजूर की तो शहादत हो गई नऊज़ु बिल्लाह, और अक्सर व बेशतर हुजूर के साथी जो थे वो मैदान से फरार हो गए, ये बात कुरान मजीद ने बाद में रिकॉर्ड की,
और जिसमें हजरत उवैस कमली ने उनका सुन के अपने दांत भी तोड़ लिए थे और अपने आप को जी बिल्कुल
मौला अली अकेले हुजूर के लिए के जहाद करते रहे, हत्ता के उन्होंने पस वफ़ा कर दिया इन सब कुरैश को. इवेंचुअली वो उहद की जंग मुसलमानों ने जीत ली और हजरत अली के जिस्म पे कोई 16-17 जख्म आए. उनको अल्लाह ने उस वक्त तलवार एक भेजी आसमानों से जिसका नाम ज़ुल्फ़िकार है, आई के ला फ़ताह इल्ला अली ला सैफ़ इल्ला ज़ुल्फ़िकार. अच्छा, उस उहद की जंग में हारने के बाद तो इनके दिल में हजरत अली से नफरत और बढ़ गई, क्योंकि ये एक जीती हुई जंग एक शख्स की वजह से ही हार गया था.
उसी में हजरत हमजा यार, हजरत हमजा
इसी जंग में शुरू में हजरत हमजा को शहीद किया एक छुप के वार करके. एक आदमी ने जो अबू सुफियान की बीवी हिंदा का गुलाम था, और बीबी हिंदा जो है वो हजरत हमजा के लाशे पे तशरीफ लाती है और नेजे से चाकू से उनका जिगर चाक करती है और उनके जिगर को निकालकर चबाती है. ना सिर्फ उसको जिगर को चबाती है बल्कि उनके जिस्म के बाकी आजा काट के उसका हार बनाती है और हार बना के पहनती है. और वो कहती है कि हमजा से हमने आज बदला ले लिया,
सुफियान की
यानी अबू सुफियान की बीवी हिंदा. तो ये इतनी ज्यादा दुश्मनी हो गई थी,
नफरत का आलम देख सकते हैं आप कि एक शहीद शख्स को उसके कलेजा का चबाया,
जिस्म को बेहरमती की गई उसका कलेजा निकाल के चबाया और उसके बाद उसका अपनी फतह का ऐलान किया था. उसका उस वक्त तक ऐसा लग रहा था शायद उपाध जीत रहे हैं, मगर बाद में मौला अली ने उनका दिफा किया और बड़ा बेजगरी से लड़े, हत्या के उन सबको एक आदमी ने धकेल दिया पीछे. जब वो इवेंचुअली हार गए और बदर से के बाद उहद में भी हारे, उस वक्त आहिस्ता आहिस्ता लोगों ने जब देखा कि इस्लाम दो जंगें जीत गया, तो बहुत सारे इर्द गिर्द के लोग जो कि अभी सोचो विचार में थे वो इस्लाम में बेदर्जे आना शुरू हो गए, इस्लाम बढ़ने लगा. तो अब दोनों उमैया के नजदीक उनका जो सही राइवल है वो मौला अली है, क्योंकि दो जंगों में इस शख्स ने उनके हजारों लोगों को मारा है.
और रसूल की फौज के कमांडर इन चीफ भी थे,
रसूल के कमांडर इन चीफ थे. इनको इनकी फजीलत वैसे बहुत थी. तो अब उसके बाद उमैया के बनो उमैया के दिल की आग ठंडी नहीं हुई, बल्कि इन्होंने तीसरी जंग की जो कि सबसे बड़ी जंग थी जिसमें ये 10,000 की फौज लाए, जिसको नाम हम कह देते हैं जंग खंदक का. जंग खंदक जो है वो तकरीबन सन 5 हिजरी में 626 ईस्वी में हुई, और वो जंग इस कसम की थी कि मुसलमानों को इतने अपने चारों तरफ एक खंदक खोद ली ताकि वो अपना दिखा कर सके, क्योंकि फौजी तौर पर वो इतने ज्यादा नहीं थे कि वो इतनी बड़ी फौजकारी उनके सामने आके खड़ी हो गई थी उसका मुकाबला करें, क्योंकि इन्हें पता लग गया था कि ये 10,000 से ज्यादा की फौज लेके आ रहे हैं. तो हजरत सलमान फारसी ने ये मशवरा दिया था कि खंदक खोद दिया और खंदक के हम अंदर की तरफ रहेंगे ताकि ये हमें अटैक ना कर सके. हाउएवर उस खंदक को क्रॉस करके उनका एक सबसे बहादुर सिपाही जिसका नाम अमर इब्न अब्दुल्लाह है वो आ गया और उसने हुजूर के साथ वो की बदतमीजी की. उसके बाद चैलेंज किया कि कोई है जो आगे मेरा मुकाबला करे, और किसी शख्स में हिम्मत नहीं थी कि वो हाथ उठा के देख ले. और सिर्फ मौला अली खड़े हुए और तीन दफा खड़े हुए और तीन दफा हुजूर ने मिटाया. फिर फाइनली हुजूर ने इजाजत दी कि जाओ उनसे जहाद करो, और हुजूर ने मौला अली ने उस शख्स को शहीद उसको कत्ल कर दिया. और कत्ल जब कर दिया और उस कत्ल करने के बाद कुफार जो थे उनका वो टूट गया, हौसला टूट गया, और अल्लाह ने भी मदद की कि वहां इतनी ज्यादा आंधी आई कि उनके सब खेमे वेमे उड़ के बर्बाद हो गए. तो इनके दिल से जो है दरअसल अली मौला अली और औलाद अली की दुश्मनी जो थी ना वो सांप बन के लौट रही थी.
ये मतलब आप पूरे जिससे आप बता रहे हैं इससे मैं देख रहा हूँ कि प्रोमिनेंट जो है पूरे उसमें रसूल ने मतलब कि ज़ाहिर बात है रसूल हमारे मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम उनके जो भाई हैं इमाम अली मतलब वो प्रोमिनेंट हैं और इन सबके जो बस जो जंगें जीती जा रही हैं वो मेन कॉज इमाम अली हैं इसमें सारे. तो वो तो हालांकि आप सही कह रहे हैं कि वो तो दुश्मनी तो बैठ रही थी दिलों में. जी
वो तो दुश्मनी इस कदर बैठ चुकी थी कि आखिरकार जब हुजूर अच्छा अभी तक ये कुफार है फाइनली 630 ईस्वी में यानी कि خندق کی جنگ کے چار سال کے بعد اور تقریباً 8 ہجری میں آخر سال فتح مکہ ہوئی. فتح مکہ ہوئی اس لیے کہ پہلے حضور ایک سال گئے تھے حج کرنے کے خیال سے اور انہوں نے نہیں کرنے دیا تھا کفار نے, جس کا سرغنہ یہی ابو سفیان میں پڑا. پھر انہوں نے ایک صلح کی جس کا نام صلح حدیبیہ تھا, جس کو انہوں نے کفار نے وائلیٹ کیا. اور اگلے سال جب وہ اپنی پوری تیاری کے ساتھ حضور گئے تو وہ کفار نے دیکھا کہ اتنی بڑی اب جنگ, اتنے بڑے اتنے زیادہ لوگ, کفار کو خطرہ پڑ گیا کہ اب یہ لڑائی ہم نہیں لڑ سکتے. تو انہوں نے سرینڈر کر دیا, اور سرینڈر کر دیا جب آ کے حضور نے خانہ کعبہ میں پہنچ گئے. اس کے بعد ابو سفیان اس وقت ایمان لائے جب اس کے تلوار اور تقریباً اس کے گلے میں, اور حضور پاک نیچرلی رحمت للعالمین ہے, انہوں نے ابو سفیان کو معاف کر دیا. نہ صرف ابو سفیان کو, جس نے ان کے چچا کو خطرہ پڑ گیا, جی جی, تو نہ ابو سفیان کو معاف کر دیا بلکہ یہ بھی اعلان کر دیا کہ جو جو شخص ابو سفیان کے گھر بنا لے گا میں اس کو بھی معاف کرتا ہوں. یعنی حضور کا
رحمت
للعالمین ہے. اچھا, ابھی ابو سفیان بظاہر مسلمان ہو گیا, اور اس کے ساتھ اس کا
یہ بہت اچھی بات کی آپ نے, بظاہر مسلمان ہو گیا. واہ, سبحان اللہ,
بظاہر مسلمان ہو گیا کیونکہ اس کے بعد آپشن نہیں تھی. اگر یہ مسلمان نہیں ہوتا تو یہ اس وقت مارا جانا تھا.
جی,
کیونکہ اس نے اسلام لے آیا, اس نے کہا صاحب میں تو اسلام لے آیا, اب اسلام لے آیا تو رحمت اللہ العالمین ہے, انہوں نے معاف کر دیا. نہ صرف ان کو معاف کیا بلکہ اس کے خاندان والوں کو معاف کر دیا. باشمول سندھا کے جس نے کہ بی بی مولا حضرت حمزہ کا کلیجہ چبایا تھا, یہ غم حضور کے دل میں رہا آخر وقت تک. حمزہ ان کے بہت پسندیدہ چچا تھے اور ہمور تھے حضور کے, تو ان سے بھی ان کی انسیت دوستی تھی. بہرحال پھر یہ مسلمان تو ہو گئے بلائے, اور اب دل کا حال اللہ ہی بہتر جانتا ہے. 2 سال کے بعد حضور کا وصال ہو گیا 632 ہجری میں, عیسوی میں. جب حضور کا وصال ہوا تو ایک تھوڑا سا مسلمانوں کے درمیان ایک لیک آف کنسنسس کریٹ ہو گیا کہ کون لیڈر ہوگا مسلمانوں کا.
اور اس کے بعد جو ہے یہ ظاہر بات ہے مولا علی سے دشمنی جو تھی وہ تو بڑھ رہی تھی, اور وہ
بڑھ رہی تھی. صرف میں یہ کہہ رہا ہوں کہ 3 خلافتیں ہوئی, خلافت ابو بکر, عمر اور عثمان, اس میں یہ بنو امیہ تقریباً خاموش ہے. ان کو صرف یہ ہے کہ خلافت عمر جو خلافت ثلاثہ ہے اس میں اس بنو امیہ چونکہ مسلمان ہو چکے تھے اور ابھی بھی قبیلہ بنو امیہ کافی مضبوط تھا, تو ان کے بیٹے کو ابو سفیان کے لڑکے کو جس کا نام معاویہ ابو سفیان تھا, حضرت عمر نے شام کا گورنر لگا دیا, یعنی کہ خلافت ہے اس میں دوئم میں. اور اچھا, اب نیچرلی خلیفہ جو ہے حضرت عمر ہے, اس کے بعد حضرت عثمان ہوئے, وہ شام کا گورنر ہے. اور جب حضرت عثمان کی کا قتل ہوا, جو جس کی تفصیل میں جانے کا ٹائم نہیں, مگر یہ کہ ایسی وجوہات ہوئی کہ کچھ لوگ تھوڑے سے متنفر سے ہو گئے حضرت عثمان سے, اور ان کو انہوں نے قتل کر دیا, باوجود اس کے کہ مولا علی نے بہت کوشش کی کہ ان کو بچا لیا جائے, بچا سکیں, مگر وہ ایک موب مینٹیلٹی تھی. اور جب حضرت عثمان کو قتل کر دیا گیا تو مسلمانوں نے متفقہ طور پہ حضرت علی کے ہاتھ پہ بیعت کر لی, اور حضرت علی سے کہا کہ اب ہماری امت اتنی منتشر ہو چکی ہے, آپس میں لڑ رہے ہیں ایک دوسرے سے, کہ آپ ہمارے خلیفہ بن جائیں. مولا علی نے آخر ان کی خلافت قبول کی, کیونکہ انہوں نے کہا کہ اگر آپ آج ہماری خلافت نہیں لیں گے تو ہم اللہ کے پاس جا کے شکایت کریں گے کہ اللہ میاں, ہم تو آپ کے وسیع نبی کے وسیع کے پاس آئے تھے, اس نے ہم کو نیت نہیں کیا, اس لیے مجھے مجبور کیا. اس دن سے جس جیسے ہی ابو معاویہ کو پتہ لگا کہ مولا امام علی کے ارد گرد خلافت لوگوں نے بیعت کر لی ہے, اس دن سے یہ شخص بے تر سر بیکار ہے مولا علی سے, اور مولا علی سے اس نے ڈائریکٹلی اور انڈائریکٹلی تین جنگیں لڑی.
یعنی خلافت کے خلاف اگر کوئی جا رہا ہے تو پھر تو وہ تو مطلب رسول اللہ نے کہا ہوا ہے, ابھی میں ایک کلپ بھی سنا, تو اگینسٹ اسلام,
اگینسٹ اسلام جا رہا ہے اور ایک ایسے خلیفہ کے جس کو تمام مسلمانوں نے متفق طور پہ سلیکٹ کیا ہے, اس پہ اجماع امت ہے, اس سے بغاوت کر رہا ہے.
ہم جلدی سے اس پر آتے ہیں کہ معاویہ جو تھے جو شام ان سے تین جنگیں کی مولا علی سے, اور اس کے بعد اپنے بیٹے کو نامنیٹ کر دیا.
اچھا, اس جنگوں میں اور اس دور میں مولا علی کی خلافت صرف چار سال رہی, ساڑھے چار سال. دور میں ان کو تین جنگیں فیس کرنی پڑی اور تیسری جنگ جو تین کی جنگ ہے, یہ وہی جنگ ہے جس کے اندر مولا علی کی طرف سے ہمارے یاسر جو حضور کے صحابی ہیں وہ شہید ہوئے, اور حضور کا ایک کلام تھا مشہور حدیث کہ ہمار کو باغی گرو شہید کرے گا, وہ باغی گرو سب کے سامنے آ گیا. اور معاویہ نے امام حسن علیہ السلام سے جب امام حسین کو شہید کر دیا, وہ بھی دھوکے تھے ایک مسجد میں نماز پڑھتے ہوئے, تو امام علی کو شہید کر دیا, تو امام حسن سے صلح نامہ کیا کہ ٹھیک ہے, اور اس میں میں کہا کہ یہ خلافت میں آگے کسی کو نامنیٹ نہیں کروں گا. یہاں پر
تھوڑا سا بہت اچھی ہسٹری اور بڑا دل چاہ رہا ہے کہ آپ بتاتے رہے اور ہم سنتے رہے, لیکن ٹائم ہمارے پاس بہت کم رہ گیا, ہم بس سارے چاہ رہے تھے کہ ہم اس پہ آ جائیں, تاکہ
میں صرف یہ کہہ رہا ہوں کہ یہ جو امام مولا امام حسین کو یزید نے کہا کہ بیٹھ لو, وہ فاسق تھا, نہ صرف وہ فاسق تھا بلکہ وہ اسلام کے رسولوں کا کھلا منکر تھا.
یعنی یزید کا جو آپ نے مجھے جو یزید کا جو ہمارے سامعین اور ناظرین جو سن دیکھ رہے ہیں اور سن رہے ہیں کو جو شجرہ ہے وہ ملتا ہے جا کے ابو سفیان اور ہندہ سے, اور ہندہ سے معاویہ ان کا باپ, اور پھر ابو سفیان ہندہ, اور یہ بنو امیہ کی ہی جو ہمیشہ سے بنو ہاشم خلاف راشدہ کے خلاف رہے ہیں بلکہ سازشیں کرتے رہے ہیں. ٹھیک ہے ٹھیک ہے حسن بھائی, بہت بہت شکریہ آپ کا ہمارے ساتھ رہنے کا. ہم معذرت چاہتے ہیں, انشاءاللہ اگلی دفعہ پھر آپ سے ملیں گے اور اس کو یہیں سے کنٹینیو کریں گے ہسٹری کو, تاکہ ہمارے جو مسلم نان مسلم جو جن کو نہیں پتا ان کو اور پتہ چل سکے. بہت بہت شکریہ, تھینک یو سر. وعلیکم السلام. خدا حافظ. سمینا پروگرام سننے سے آصف رضا کا مجھ سے رابطے کا نمبر ہے 4164278655. انشاءاللہ اگلے ہفتے آپ سے پھر ملاقات ہوگی, اور ہم پروگرام اپنا محرم کے حوالے سے ہی کریں گے, اور جو شرکت کرنا چاہتا ہے وہ ہمیں کال کر سکتا ہے 4164278655. اقبال فوڈ میں ضرور چلے جائیے گا, مسز ساگا برانچ میں نیچرز مکس اگر آپ کو خریدنا ہے گرنولا وہاں پہ اویلیبل ہے, آپ جا کے وہاں سے لے سکتے ہیں. آئیے اس نوحے سے ہم یہاں پہ اختتام کرتے ہیں اور آپ سے اگلے ہفتے ملاقات کرتے ہیں.
حسین دین بھی ہے اور دینیات بھی ہے, حسین فرمائے توحید کی حیات بھی ہے, حسین رمز خدا بھی خدا صفات بھی ہے, حسین ہمارا امام.
You are listening to WTOR 770 AM Youngstown Toronto.
The views expressed on the preceding program may not necessarily be those of the owner or management of WTOR radio station.
اونٹیریو کے سکولوں کو بحفاظت دوبارہ کھولنے میں ہر ایک کا اہم کردار ہے. یہی وجہ ہے کہ اونٹیریو کی حکومت نے ڈاکٹروں, صحت کے عہدیداروں, سکول بورڈ اور اساتذہ کے ساتھ مل کر ہمارے بچوں کو محفوظ رکھنے کے لیے ایک جامع منصوبہ تیار کیا ہے. مل کر کام کرنا حکومت کے اس منصوبے میں جسمانی دوری, سکولوں میں زیادہ اساتذہ, نگراں اور نرسیں رکھنا, ماسک پہننا, صفائی ستھرائی اور ہاتھ صاف کرنے, اور طلبا اور اسکول کے عملے کی بہتری کو یقینی بنانے کے لیے دیگر اقدامات شامل ہیں. مزید جاننے کے لیے ملاحظہ کیجیے ontario.ca/reopeningschools. حکومت اونٹیریو کی جانب سے ادائیگی کرتا.
او میں کیا جلدی تیار ہو جا, فرنیچر پسند کرتے کرتے بھی ٹائم لگنا.
ہاں سوڈی فرنیچر ادھر جانا ہے, اپنے گھر دے کول ایئرپورٹ روڈ والی لوکیشن تے.
او نہیں, ہن اپاں انہاں دی کینیڈی لوکیشن تے جانا, ہن انہاں دا پورا سٹاف پوری کوالٹی نال اکو چھت نیچے اپنی سروسز دے گا.
سوڈی فرنیچر کمیونٹی دا سب توں پرانا فرنیچر سٹور ہن اپنا فرنیچر کینیڈی لوکیشن تو ہی سیل کرے گا.
ਦਾ ਆਪਣੀ ਪਸੰਦ ਦਾ ਫਰਨੀਚਰ ਵਧੀਆ ਡੀਲਸ ਤੇ ਲੈਣ ਲਈ ਅੱਜ ਹੀ ਆਓ ਇਹਨਾਂ ਦੀ ਕੈਨੇਡੀ ਲੋਕੇਸ਼ਨ 142 ਕੈਨੇਡੀ ਰੋਡ ਸਾਊਥ ਬ੍ਰੈਂਟਨ ਤੇ ਕਾਲ 905-874-7171
ਕਾਲ ਟਾਇਰ सर्दियों के लिए गाड़ियों के टायर तब्दील करने हो या नए टायर खरीदने हो तो कार टायर पर जाकर रजिस्टर करें और रेडियो 770 AM का हवाला देने पर 4 नए टायरों की इंस्टॉलेशन बिल्कुल मुफ्त करवाएं। ये पेशकश 15 अक्टूबर तक महदूद है। KALTIRE.com
आप CIBC ग्लोबल मनी ट्रांसफर के साथ बहुत ही आसानी से अपने घर से विदेश पैसे भेज सकते हैं, वो भी $0 ट्रांसफर फी पर। आप पैसे ऑनलाइन या CIBC के मोबाइल ऐप से भेज सकते हैं। आज ही अपना पहला ट्रांसफर करें और पाएं $50। अधिक जानकारी के लिए CIBC.com/transfer पर जाएं।
मेरा नाम किसी बासु है, मुझे कैंसर है।
मेरा नाम है राजकुमार जूनियर है। कुछ साल पहले मुझे ऑस्टियोसारकोमा छू के निकल गया।
तुम सेफ नहीं लगते, सीरियल किलर टाइप के लगते।
मैं सीरियल किलर, तुम सीरियल किसका छोड़ी।
हॉटस्टार प्रीमियर नाइट्स प्रेजेंट्स दिल बेचारा।